आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
परमेश्वरको वचन अध्ययन श्रेष्ठ गीतबाट आरम्भ गरिसकेका छौं र दुई दिनमा हामीले श्रेष्ठ गीतको परिचय भाग देख्यौं। आज हामी बाइबल अध्ययन श्रेष्ठ गीत एक अध्याय पद एकदेखि चार पदसम्मबाट देख्न गइरहेका छौं। मित्र, तपाईँ मूल पाठमा आउनुभन्दा पहिले यो पुस्तकको सुन्दर कहानीको पढ्न तपाईँको निम्ति अति नै धेरै महत्वपूर्ण छ। मैले यसको परिचय खण्डमा केही विवरणमा दिइसकेको छु। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको बाइबल अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थी परमेश्वर बुबा, यो सुन्दर मौकाको लागि तपाईँलाई धन्यवाद छ। यो वचन अध्ययन गर्ने समय दिनुभयो र हामी आशा गर्दछौ र प्रार्थना यही छ कि आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्नुहोस्। हाम्रा मनहरू, हाम्रा हृदयहरूमा तपाईँ काम गर्नुहोस् आफ्नो वचनद्वारा। पवित्र आत्मा, हामी सबैलाई बुझ्ने ज्ञान र मन दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको मधुर नाममा माग्दछु, आमेन। मित्र, यो श्रेष्ठ गीतमा पाँचवटा गीतहरू छन्। तिनीहरूले पछाडी अनि त्यो एफ्राइम पहाड़ी प्रदेशमा रहने सुलेमी गाउँले केटीको कथा र अनुभवको वर्णन गर्दछ। एक दिन एक गोठाला तिनको सामने प्रकट भए र तिनी उससँग प्रेममा फसिन् अनि गोठाला पनि तिनीसँग प्रेममा फसे। त्यसपछि गोठालाले तिनलाई छोडी राखे र कहीँ गए, यो प्रतिज्ञा गर्दै कि एक दिन निश्चय नै तिनी कहाँ फेरि आउनेछन्। तर त्यस केटीले आशा गरेको समयमा त्यो गोठाला फर्की आएनन्। एक दिन यो घोषणा गरियो कि राजा सुलेमान आइपुगे र तिनलाई भेट्न चाहे, देख्न चाहे। तिनले यो कुरा विश्वास गर्न सकिनन्। जब तिनलाई उसको उपस्थितिमा ल्याइए तब तिनले चिनिन् कि उनी त वास्तवमा तिनको गोठाला प्रेमी पो थिएछन्। कोही कोही व्याख्याताहरू वा अर्थ खुलाउनेहरू विचार गर्दछन् कि यो अनुक्रममा भनिने जोडिएको कथा हो। म व्यक्तिगत रूपमा यो विचारको अंगाल दिन म सोच्दछु कि दृश्यहरू सर्दछ र त्यहाँ अगाडिका समयहरूको झलकहरू छन्। तर हाम्रा अध्ययनमा हाम्रो निम्ति खास सम्बन्ध चाहिँ हामी विश्वासीहरूको रूपमा यो पुस्तकको लागू हो उपयोग, यो प्रभु येशु ख्रीष्ट र विश्वासी बीचको सुन्दर प्रेम सम्बन्धको तस्वीर हो। मित्र, श्रेष्ठ गीत एक अध्याय एक पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, श्रेष्ठ गीत जो सुलेमानको गीत हो। सायद यस गीतलाई लोक संगीत वा संगीत नाटकको खण्डको रूपमा तुलना गर्न सकिन्छ। यी साना छोटा छोटा गीतहरूलाई हामीलाई अद्भुत महिमित कथाको दिन एकठामा एक ठाउँमा राखिएको छ। यो नै एक विधि परमेश्वर आफ्ना जनहरूसँग गर्ने काममा, बात गर्ने कुरामा प्रयोग गर्नुभयो। यसले सन्यासवादको हप्काउँछ, खण्डन गर्दछ। यसले वैवाहिक प्रतिज्ञा प्रति अविश्वासपन, बेइमानदारीताको खण्डन गर्दछ, हप्काउँदछ। मित्र, यो वैवाहिक प्रेमको सुन्दर गीत हो। त सबभन्दा पहिले हामी देख्छौ उसको चुम्बन। यो पहिलो गीतमा हामी दुलार र दुलहीलाई एकसाथ अद्भुत सम्बन्धमा भएको देख्दछौ। मित्र, दुई पदमा भनिएको छ, उहाँले मलाई आफ्नो ओठले चुम्बन गरून्, तपाईँको प्रेम दाग मध्य भन्दा पनि मिठो छ। त्यो चुम्बन त्यो दिनमा शान्तिको चिनो र शान्तिको प्रतीक थियो। सुलेमानको नामको अर्थ पनि शान्ति हो। उनी शान्तिको राजा थिए। उनले यरूसलेममा शान्तिको शहरमा शासन गरे। सुलेमी केटी शान्तिको छोरी हुन्। चुम्बनले अति नै घनिष्ठ र व्यक्तिगत सम्बन्धको अस्तित्वको संकेत गर्दछ, जस्तो सम्बन्ध प्रभु येशूको उहाँका आफ्नैहरूसँग छ। उहाँले आफ्नो सन्देश व्यक्तिगत रूपमा तपाई र म कहाँ परमेश्वरको वचनद्वारा संचार गर्न सक्षम हुनुहुन्छ। त्यही नै कारण हामी परमेश्वरको वचन अध्ययनमा फर्कन आवश्यक छ र उहाँसँग व्यक्तिगत सम्बन्ध कायम गर्न आवश्यक छ, ताकि उहाँ हाम्रा हृदयहरूमा उहाँको वचनद्वारा बोल्न सकुन्। भनिएको छ, उहाँले मलाई आफ्नो ओठले चुम्बन गरून्। देख्नुभयो, उहाँ हाम्रो निम्ति शान्तिको बोल्नु भएको छ। उहाँ मात्र हाम्रा हृदयहरूको निम्ति, मानव हृदयको निम्ति शान्तिको बोल्न सक्नुहुन्छ। हामीले पुरानो नियममा ख्रिष्टका धेरै रूपकहरू देखिसकेका छौं। ए मुडी स्टुअर्टले लेखेका छन्, मोसा र अगमभक्तहरू आए, हारून र प्रधान पुजारीहरू आए, अनि तिनीहरू भन्दा पछि दाउद र राजाहरू आए, तर अब उहाँ स्वयं आओस् जो उहाँका मानिसहरूका सम्पूर्ण सत्य अगमभक्ता पुजारी र राजा हुनुहुन्छ। अनि बर्नार्डले लेखेथे, म मोसाको कुरा सुन्दिन किनभने उनी बोल्नमा धीमा र बकबक गर्ने मानिस हुन्। यसैयाका ओठहरू अशुद्ध छन्। यर्मिया बोल्न सक्दैनन् किनभने उनी बच्चा छन्। अनि अरू सबै अगमभक्तहरू गुंगा छन्। उहाँ स्वयं जसको बारेमा तिनीहरू बोल्दछन् उहाँलाई बोल्न दिऊ। मित्र, त्यो मानिस जससँग शून्य कानहरू छन् र उहाँले शान्ति वा मिलापको बारेमा बोलेका सुनेका छन्, त्यो मिलाप वा शान्ति उहाँको क्रूसको रगतद्वारा पापको क्षमाबाट शान्ति हो। अर्को कदमको लिन सक्छ, यदि तपाईँ परमेश्वरसँग ख्रिष्टमा उद्धारद्वारा मिलापमा शान्तिमा ल्याइनु भएको छ भने उहाँले विवाह सम्बन्धी सम्झौताको गम्भीर चुम्बनको विनय गर्नुहुन्छ। यो चुम्बनले ख्रिष्ट र विश्वासी बीच विवाह प्रतिज्ञा करारको मोहर लगाउँछ, छाप लगाउँछ। यही नै प्रथा हामी पश्चिमी मुलुकहरूमा देख्दछौ। अन्त्यमा दुलाले दुलहीलाई विवाह चुम्बन गर्छ। चुम्बन गम्भीर कुरा हो। यसले विवाह करार वा वाचाको मोहर लगाउँछ। उद्धारमा प्रभु येशूले हामीलाई खालि छुटकारा मात्र दिनुहुन्न, उहाँले हामीलाई स्वतन्त्रता पनि दिनुहुन्छ। योहना 8:36 पदमा भनिएको छ, यदि पुत्रले तिमीलाई स्वतन्त्र गराउँछ भने तिमी साँच्चै नै स्वतन्त्र हुनेछौ। त्यो कस्तो किसिमको स्वतन्त्रता हो? यो स्वतन्त्रता चाहिँ उहाँका आएर यो भन्ने स्वतन्त्रता हो, म मेरो शरीरलाई तपाईँ कहाँ जिउँदो बलिदानको रूपमा चढाउँछु। यो समर्पणको स्वतन्त्रता हो जुनले हामीलाई हाम्रो उद्धारकर्ता येशू ख्रीष्टसँग व्यक्तिगत सम्बन्धमा ल्याउँदछ। के तपाईँ त्यस्तो परमेश्वरको सन्तान हुनुहुन्छ? के तपाईँ उहाँको अनुग्रहको पकड्न अंगाल्न डराइरहनु भएको छ वा उहाँको अनुग्रहको पकड्न अंगाल्न डराइरहनु भएको आत्मा हुनुहुन्छ? उहाँ चाहनुहुन्छ कि तपाईँले त्यसको आफ्नै स्वयंको लागि अप्नाएको। एफिसीमा हामीलाई भनिएको छ, उहाँ कृपामा र अनुग्रहमा धनी हुनुहुन्छ र उहाँ हामीसँग उहाँको महिमाको धनहरूको बाँड्न चाहनुहुन्छ। मलाई थाहा छैन तपाईँ यसको बारेमा कस्तो सोच्नुहुन्छ, तर म जान्दछु मलाई उहाँको कृपाको आवश्यक छ र मलाई उहाँको अनुग्रहको आवश्यक छ। उहाँको निमन्त्रण हो, हे बोझले दबिएका र परिश्रम गर्नेहरू, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। यो खास विश्राम हो। यो खाली विश्रामको दिनमा एक दिनको विश्राम होइन, यो हप्ताको सात दिनहरूको लागि विश्राम हो। यो उहाँको पूरा गरिसकिएको उद्धारमा विश्राम लिने कुरा हो। त्यसपछि उहाँ भन्नुहुन्छ, मती 11:29-30 पदमा, मेरो जुवा तिमी आफैले बोक र मसँग सिक, किनभने म विनयी र नम्र हृदयको छु, अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हल्का छ। उहाँसँग उहाँको जुवामा नारिने कुरा अद्भुत र महिमित सम्बन्ध हो, अनि उहाँले नै तपाईँको निम्ति भारीको बोझको उचाल्नुहुन्छ। मित्र, हामीले देख्यौं उहाँको चुम्बन, त्यसपछि देख्नेछौ उहाँको प्रेम। 1:2 पदकै दोस्रो खण्डमा भनिएको छ, तपाईँको प्रेम दाग मध्य भन्दा पनि मिठो छ, त्यस दिनमा दागमध्य यो पृथ्वीले दिने सबभन्दा उत्तम एक विलासिताको संकेत गर्दथ्यो। यसले त्यो कुराको बताउँछ जुनले हृदयमा अति नै परम आनन्द ल्याउँदछ। पाउलले लेखे एफिसी 5:18 अनि दागमदले नमात जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरिपूर्ण हो। ओ, आज हामीलाई पवित्र आत्माले भरिए ताकि हामी उहाँसँग संगतिको र ख्रिष्टको आफ्नै हुने कुराको अत्यधिक आनन्द हर्षको अनुभव गर्न सके। मित्र, म केही त्यस्ता कुराको बारेमा कुरा गरिरहेको छु जुन न तपाई न म नै त्यसको बारेमा त्यति धेरै जान्दछौं र हामी मण्डलीमा चर्चमा खेल खेल्छौ। हामी समर्पित ख्रिस्टियन बन्ने कुराको बारेमा बस यसकारण कुरा गर्दछौ किनभने हामी कमिलाहरू जस्तिकै अन्य धार्मिक कृत्यहरूमा व्यस्त रहन्छौ। बस त्यो भन्दा अरू कुरा केही छैन। मित्र, हामी त्यो मनोवृत्तितिर आउनुपर्छ जुनको पत्रुसले पहिलो पत्रुस 1:8 लेखे, उहाँलाई नदेखिकन तिमीहरू प्रेम गर्दछौ, अहिले उहाँलाई नदेखे तापनि विश्वास गरेर तिमीहरू उहाँमा बयान गर्न नसकिने र महिमाले भरपूर भएको आनन्दले खुबै आनन्द मनाउँछौ। हबकुकले भने हबकुक 3:17-18, चाहे नेभारको रूखमा फूल नफुलोस् औ दाको बोटमा फल नफलोस्, चाहे भद्राक्षको रूखमा फल नलागोस् औ खेतले अन्न नउब्जाओस्, खोरमा भेडा बाख्रा नष्ट भए तापनि गोठमा गाई वस्तुहरू रहेन भने पनि म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। के तपाईँ त्यस स्थानमा आइपुगिसक्नु भएको छ? यसले भन्ने यो कुरामा कुनै सन्देह छैन, तपाईँको प्रेम दाग मध्य भन्दा पनि मिठो छ। आज धेरै मानिसहरू आफ्नो जीवनको समस्याहरू भुल्न मध्यपानको प्रयोग गर्छन्। मध्यले केही समय क्षणिक समयसम्म सायद तपाईलाई जीवनका समस्याहरूको कष्टहरूको कठिनाईहरूको भुल्ने बनाउँछ तर अन्तिममा यसले तपाईलाई बर्बाद गर्दछ। त्यसकारण मेरो मित्र, परमेश्वरको आत्मालाई तपाईँको जीवनमा आउन अनुमति दिनुहोस्। उहाँले तपाईँको हृदयमा परमेश्वरको असीम प्रेमको फैलाउनुहुनेछ। त्यही नै एक कारण हो हामीलाई पवित्र आत्मा आवश्यक छ, उहाँको भरिपूर्ण अनि भरिभराउको आवश्यकता छ। आगे 3 भनिएको छ, 1:3, तपाईँको तेलको बासना सुगन्धित छ औ तपाईँको नाउँको बासना खनाएको अत्तर झै छ, यसै कारण कन्याहरू तपाईँलाई प्रेम गर्दछन्। मित्र, जब यो पृथ्वीमा प्रभुले आफ्नो जीवन शुरू गर्नुभयो, मुर्र नै उहाँका ज्योतिषहरूद्वारा उपहार स्वरूप ल्याइएको थियो। जब उहाँ मर्नुभयो, मुर्र नै उहाँको शरीरमा दल्न ल्याइएको थियो। यो पृथ्वीमा उहाँको सम्पूर्ण जीवनमा उहाँको जन्मदेखि मृत्युसम्म त्यहाँ सुगन्ध थियो। ओ, हाम्रो लागि उहाँको प्रेमको सुगन्ध जब उहाँ क्रुसमा मर्नुभयो, त्यसपछि हामी देख्छौ उहाँको आकर्षण गर्ने शक्ति। 4 भनिएको छ, मलाई तपाईसँगै लैजानुहोस् र हामी दुवै एकसाथ दगुरौं। राजाले मलाई आफ्ना महलको कोठामा ल्याउनु भएको छ, तपाईँको निम्ति हामी रमाउनेछौ र आनन्द मनाउनेछौ। मित्र, यो शास्त्रको अद्भुत अनुच्छेद हो। त्यो त्यस व्यक्तिको अभिव्यक्त हो जो उहाँसँग गहिरो प्रेममा छ र जो उहाँसँग घनिष्ठ निकटताको संगतिको लालसा र इच्छा गर्दछ। तर उही समयमा हामीले यो कुराको याद गर्नुपर्छ कि हामी त्यस स्थानमा पुग्न सक्दैनौ, हामी त्यसको प्राप्त गर्न सक्दैनौ, किनभने हाम्रो निम्ति यो अति नै उच्च छ। त्यो नै स्थान स्थिति जुनबाट हामी भन्छौ मलाई तपाईसँगै लैजानुहोस्, यानि मलाई तपाईँ कहाँ खिच्नुहोस्। बोनारले आफ्नो प्रेम यसरी व्यक्त गरे, म मेरो इम्मानुएल प्रभु येशु ख्रिष्टको नाउँलाई प्रेम गर्छु, मन्द हावामा अतरको सुगन्ध झैं उहाँको नाम ममा खनिएको छ। येशु ख्रिष्टको नाउँ तपाईँको निम्ति के तात्पर्य छ? मित्र, यदि तपाईँ जान्नुहुन्छ कि त्यो अद्भुत सम्बन्धको कहिले पनि अनुभव गर्नुभएको छैन, तब यहाँ दुलहीको कुरा सुन्नुहोस् र तिनको जस्तै पुकार गर्नुहोस्, मलाई तपाईसँगै लैजानुहोस्। उहाँले नै तपाईलाई पक्रेर त्यस्तो स्थानमा ल्याउन हुन्छ वा त्यस्तो स्थानमा ल्याउन् जुन तपाई स्वयं पुग्न सक्नुहुन्न। यो कुराको आफ्नै स्वयंमा थाहा गर्नुहोस् कि तपाई त्यस लेभलमा स्तरमा उठ्न सक्नुहुन्न। तर परमेश्वरले हामीलाई भन्नुहुन्छ कि उहाँको शक्ति हामी कहाँ उपलब्ध छ। उहाँ भन्नुहुन्छ उहाँको सामर्थ्य हाम्रो कमजोरीहरूमा सिद्ध बनाइदछन्। उहाँले यो हृदयको चित्कारको उत्तर दिनुहुनेछ, प्रभु मलाई तपाईसँगै लैजानुहोस्, मलाई तपाई कहाँ खिच्नुहोस्। मित्र, परमेश्वरको आत्माद्वारा ख्रिष्टको उपस्थितिमा ल्याइने काममा अत्याधिक आनन्द र हर्ष छ। उहाँले हामीलाई ख्रिष्टको वास्तविक बनाइदिनुहुन्छ। युहन्ना 6:44 भन्नुहुन्छ, मलाई पठाउनु हुने पिताले उहाँलाई नखिचेसम्म कोही मानिस म कहाँ आउन सक्दैन। अनि प्रभु येशूले आफ्ना जनहरूलाई भन्नुभयो, युहन्ना 15:16, तिमीहरूले मलाई चुनेनौ तर मैले तिमीहरूलाई चुने, म नै तिमीहरूको पछि गए। अमित्र, हामीले परमेश्वरलाई खोजेनौ, उहाँले हामीलाई खोज्नुभयो। उहाँले आज अझै पनि हामीलाई खोजिरहनु भएको छ। हामी खाली यही मात्र भन्न सक्छौ, प्रभु मलाई तपाईसँगै लैजानुहोस्, मलाई तपाई कहाँ खिच्नुहोस्। हामीलाई जीवनको यानी जीवनको पानी दिनु परमेश्वरको आत्माको आवश्यक छ। त्यो जीवनको पानी दिने परमेश्वरको आत्माको आवश्यक छ प्रत्येक विश्वासीको जीवनमा। यदि हामीले जीवनको त्यो पानीको पिए, हामीमा र हामीबाट जिउँदो पानीका स्रोतहरू बही निस्कनेछन्। भनिएको छ, मलाई तपाईसँगै लैजानुहोस् र हामी दुवै एकै साथ दकुरौ। यहाँ खास विचार यो होइन कि हामी अल्छी भएकोले गर्दा उहाँलाई सँगै लैजान विन्ती गरेको वा खिच्न विन्ती गरेको, उहाँ त्यो होइन। तर यसकारण हामी उहाँलाई यो विन्ती गर्दछौ, किनभने हामी असहाय छौ, हेल्पलेस छौ। हामीसँग इच्छाहरू त छ, आत्मा इच्छुक छ, तर शरीर कमजोर छ। हामी उहाँसँग एकसाथ दगुन चाहन्छौ, तर उहाँले यो गर्न हामीलाई सामर्थ्यको खुट्टाहरू दिनुपर्छ। उहाँले हामीलाई त्यो योग्यता, सामर्थ्य, शक्ति, त्यो ईश्वरीय सामर्थ्यको दिनुपर्नेछ। उहाँले हामीलाई सँगै लैजानै पर्नेछ, हामीलाई उहाँ कहाँ खिच्नै पर्छ। हिब्रू 12:1-2 भनिएको छ, यसकारण हाम्रा सामु राखेको त्यो दौड धीरजसँग दगुरौं, हाम्रा विश्वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै। यसया 40:31 भनिएको छ, तर प्रभुको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछन्, तिनीहरू चिल झैं उभो उभो उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँडेर जान्छन् तर क्लान्त हुने छैन। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
आत्मा क्षमा साहस पाउने छन् निराशाहरूले समय छैन बितिसक्यो औ चाँडै गरेर
समय छैन बितिसक्यो औ चाँडै गरेर
हर पुनजीवन जिएर भनिलो के हुन्छ संसारले दिन्छ निराश पितृ यीशुमा जीवन छ पुनजीवन जिएर भनिदेऊ के हुन्छ संसारले दिन्छ निराशा फेरि यीशुमा जीवन छ यीशुमा जीवन छ यीशुमा जीवन छ यीशुमा जीवन छ यीशुमा जीवन छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473567, 98473567। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।